بسم الله الرحمن الرحيم. الحمد لله حمدا كثيرا طيبا مباركا فيه مباركا عليه كما يحب ربنا ويرضى جل جلاله وعم نواله، والصلاة والسلام على السيد الحبيب المصطفى وعلى آله وصحبه نجوم الهدى قادة التقى، أما بعد. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إذا وقعت الواقعة ليس لوقعتها كاذبة خافضة رافعة. جب قیامت واقع ہوگی جس کے واقع ہونے میں کوئی خلاف نہیں ہے، تو وہ بعض کو پست کر دے گی اور بعض کو بلند کر دے گی. إذا رجت الأرض رجا وبست الجبال بسا فكانت هباء منبثا. جب کہ زمین کو سخت زلزلہ آئے گا اور پہاڑ بالکل ریزہ ریزہ ہو جائیں گے، پھر وہ پراگندہ غبار ہو جائیں گے. وَكُنْتُمْ أَزْوَاجًا ثَلَاثَةً فَأَصْحَابُ الْمَيْمَنَةِ مَا أَصْحَابُ الْمَيْمَنَةِ وَأَصْحَابُ الْمَشْأَمَةِ مَا أَصْحَابُ الْمَشْأَمَةِ وَالسَّابِقُونَ السَّابِقُونَ أُولَئِكَ الْمُقَرَّبُونَ. سو جو داہنے والے ہیں وہ داہنے والے کیسے اچھے ہیں، اور جو بائیں والے ہیں وہ بائیں والے کیسے برے ہیں، اور جو اعلیٰ درجے کے ہیں وہ تو اعلیٰ ہی درجے کے ہیں، وہ قرب رکھنے والے ہیں. اس صورت کا اگر ماقبل کی صورتوں کے ساتھ جوڑ بٹھایا جائے کہ ماقبل کی صورتوں کے کیا مضامین تھے اور اس صورت کا کیا مضمون ہے، تو یہ اسی طرح ہے جیسا گزشتہ صورتوں میں گویا ایک طرح سے دلائل سے بحث کی گئی تھی، اللہ تعالیٰ کی قدرت کے دلائل کو بیان کیا گیا. تو جس طرح اللہ جو کہ قدرت والا ہے، اسی طرح وہ دوبارہ زندہ کرنے پر، مرنے کے بعد انسان کے ختم ہو جانے کے بعد دوبارہ اس کو زندہ کرنے پر قادر ہے. اس کی قدرت کی علامات، اس کی قدرتوں کا انکار نہ کر سکنے کو مختلف انداز سے بیان کیا گیا، اور اسی کو پھر بار بار پوچھا گیا فبأي آلاء ربكما تكذبان، اپنے رب کی کن کن نعمتوں کو، کن کن قدرتوں کو، کن کن کرشموں کا تم انکار کرو گے. اس صورت کو اگر دیکھا جائے تو یہ صورت گویا خلاصہ اور نتیجہ ہے. دلائل سے بحث کرنے کے بجائے یہاں پر یہ بتایا گیا کہ آخرت میں کیا ہوگا، پورا آخرت کا گویا منظر سامنے رکھ دیا کہ کیا ہوگا، کتنی جماعتیں ہوں گی، کس کا کیا حشر ہوگا. مختلف انداز سے مختلف جگہوں پر قرآن میں اس طرح کے مضامین ہیں. گویا اس صورت کو اگر دیکھا جائے تو گویا وہ آخرت کے منظر کا خلاصہ پیش کر رہی ہے. ایک روایت میں، ترمذی شریف کی روایت ہے، کہ حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ نے حضور صلی اللہ علیہ وسلم سے پوچھا، یا رسول اللہ، آپ پر بڑھاپے کے آثار بہت جلد ظاہر ہو رہے ہیں. حضور صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، ہاں، شیبتنی ہود والواقعہ وعما يتساءلون والمرسلات وإذا الشمس كورت. مجھے قیامت کے تذکرے والی جو صورتیں ہیں انہوں نے بوڑھا کر دیا. آپ صلی اللہ علیہ وسلم نے بتایا کہ مجھے سورہ ہود نے، سورہ واقعہ نے، سورہ مرسلات نے، عما يتساءلون، إذا الشمس كورت. مطلب یہ ہے کہ ان مضامین کی، قیامت کے مضمون پر جو مشتمل صورتیں ہیں، ان صورتوں نے مجھے بوڑھا کر دیا. حضور صلی اللہ علیہ وسلم کی قوت توانائی تو آخر تک موجود رہی، لیکن بڑھاپے کے آثار اخیر میں جلد ظاہر ہونے لگے. تو آپ صلی اللہ علیہ وسلم نے اس کی وجہ یہ بیان فرمائی کہ ان مضامین پر غور و فکر کرنے نے اور ان قیامت کے مناظر نے، ان کی ہولناکیوں نے مجھے بوڑھا کر دیا. اس صورت کی خصوصی فضیلت پر اگر نظر کی جائے تو حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ سے منقول ہے، حضور صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جو شخص ہر رات اس صورت کی تلاوت کر لے گا، سورہ واقعہ کی، تو لم تصبح فاقت ابداً، کبھی اس کو فقر و فاقہ پیش نہیں آئے گا. اس کی تفصیل اس طرح ہے کہ ابن کثیر رحمۃ اللہ علیہ نے نقل فرمائی ہے کہ حضرت ابن مسعود رضی اللہ تعالیٰ عنہ کی وفات کا جب وقت آیا، مرض وفات میں مبتلا ہوئے، تو حضرت عثمان رضی اللہ تعالیٰ عنہ کی خلافت کا وہ زمانہ تھا. حضرت عثمان رضی اللہ تعالیٰ عنہ تشریف لائے عیادت کے لیے اور ان سے پوچھا، ما تشتکی، کیا تکلیف ہے آپ کو، کس چیز کی تکلیف ہو رہی ہے؟ تو حضرت ابن مسعود رضی اللہ تعالیٰ عنہ نے ارشاد فرمایا کہ ذنوبی، अपने गुनाहों की शिकायत है, बस उसके अलावा तो और कुछ नहीं है। मुझे बस यही तकलीफ है कि गुनाह मुझ पर बहुत हैं और कोई तकलीफ नहीं। इसलिए कि उनको भी अंदाज़ा ऐसा मालूम होता है कि उनको ये अंदाज़ा हो चुका था कि अब मेरा आखिरी वक्त है। अब उस वक्त जिस्मानी तकलीफ का क्या, वो तो आनी ही थी, लेकिन उनको यही था कि मेरे गुनाहों का क्या होगा। हालांकि जलील कदर सहाबी थे। हज़रत उस्मान रज़ी अल्लाह तआला अन्हु ने दूसरा सवाल ये किया, माँ तश्तही, किस चीज़ की ख्वाहिश है, कुछ चाहिए आपको, किसी चीज़ की आपको ख्वाहिश हो रही है, किसी चीज़ का दिल चाह रहा है? तो उन्होंने फरमाया, इब्न मसूद रज़ी अल्लाह तआला अन्हु ने फरमाया, रहमत रब्बी, अपने रब की रहमत का ख्वाहिशमंद हूँ, और तो कुछ नहीं चाहिए। हज़रत उस्मान रज़ी अल्लाह तआला अन्हु ने सवाल ये किया कि अला आमुरु लक बितबीब, क्या तबीब को ना बुलवा लूँ आपका इलाज वगैरह हो जाए? हज़रत इब्न मसूद रज़ी अल्लाह तआला अन्हु ने इरशाद फरमाया, क्या तबीब व अमरज़नी, मुझे बीमार करने वाला तबीब ही है। अल्लाह ताला जो शाफी मुतलक है, जो तबीब है, अतिब्बा के हाथ में क्या रखा है, वो कहाँ शिफा दे सकते हैं? तो जो असल तबीब है अल्लाह ताला, उसी ने तो मुझे बीमार किया है, मैं किस तबीब को बुलाकर अपना इलाज कराऊँ? इसलिए कि उनको यह अंदाज़ा था कि अब आखिरी वक्त है, अब इलाज की ज़रूरत नहीं रही। हज़रत उस्मान रज़ी अल्लाह तआला अन्हु ने फिर ये सवाल किया कि अच्छा, अला आमुरु लक बिअता, क्या बैतुल माल से कुछ आती है या कुछ वजीफ़ा आपके लिए भेज दूँ? तो हज़रत इब्न मसूद रज़ी अल्लाह तआला अन्हु ने फरमाया कि ला हाजत अली फी, मुझे उसमें कोई ज़रूरत नहीं, मुझे उसकी कोई हाजत नहीं। अता को मैं क्या करूँगा, पैसों को क्या करूँगा, मेरा तो ये आखिरी वक्त है। तो उस्मान रज़ी अल्लाह तआला अन्हु ने ये सवाल किया कि शायद इनके जहन में ये हो कि अच्छा, मैं तो जा रहा हूँ, तो उनसे ये कहा कि अच्छा, आपकी बेटियाँ हैं, आपके बाद आपकी बेटियाँ हैं, उनके लिए क्या होगा, तो चलो आपकी बेटियों ही के काम आ जाएगा। तो इब्न मसूद रज़ी अल्लाह तआला अन्हु ने फरमाया, आपको ये खौफ है कि मेरे बेटियों पर फ़ख्र आ जाएगा आपके मेरे जाने के बाद? मैंने उनको ये ताकीद कर रखी है कि रोज़ाना रात को सूरह वाकिया की तिलावत कर लिया करें, और मैंने हुजूर सल्लल्लाहु अलैहि वसल्लम को यह इरशाद फरमाते हुए सुना है कि जो शख्स रोज़ाना रात को, रात के वक्त सूरह वाकिया की तिलावत कर लेगा, तो उसको कभी फाका नहीं पहुँचेगा। ये रिवायत इब्न मसूद रज़ी अल्लाह तआला अन्हु से मुख्तलिफ कुतुब हदीस में मनकूल है। तो गोया खसूसी फजीलत इस सूरत की यह होगी, अल्लाह ताला ने इसमें यह बरकत रखी है कि इंसान फ़क्र फाका में मुबतला नहीं होगा इस सूरत की बिना पर। जहाँ तक इस सूरत के मजमून का ताल्लुक है, वह तो वाज़े है कि क़्यामत का मंजर और क़्यामत किस तरह कायम होगी, और उसके बाद आखिर में क्या होगा, क्या नतीजा निकलेगा, कितनी जमातें बनेंगी, उसका गोया खुलासा यहाँ बयान किया गया, जिसको ये बताया गया कि तीन जमातों में लोग तकसीम होंगे, और तीन जमातों को इस तरह तकसीम किया जो जैसे सूरह रहमान में भी तकसीम किया गया था, कि एक तो वो होंगे जो मुजरिमीन होंगे, कुफ्फार होंगे, और दूसरे वो होंगे जो अल्लाह ताला के ख़ास और मुकर्रब बंदे होंगे, जो सबसे आला दर्जे पाने वाले होंगे, और एक होगा आम मुमिनीन का दर्जा, जिनको अस्हाबुल यमीन कहा गया। तीन तरह के लोगों में, तीन जमातों में लोग तकसीम हो जाएंगे। बाज़ रिवायतों में आता है कि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम फजर में कसरत से इस सूरत की तलावत फरमाया करते थे। अब इस सूरत में चूंकि क़्यामत का तज़किरा है, और क़्यामत की बाज़ वो चीज़ें हैं जिसका वक़ूअ नफ़खे अूला के वक्त होगा, बाज़ वो चीज़ें हैं जिसका वक़ूअ होगा नफ़खे सानिया के वक्त, यानी क़्यामत के माना क्या? क़्यामत का मतलब यह है कि जिस तरह हर इंसान के लिए और हर जानदार के लिए अल्लाह ताला ने एक वक्त मुकर्रर कर दिया कि ये वक्त आएगा तो उसकी रूह कब्ज़ा हो जाएगी, उसकी मौत तारी हो जाएगी, तो इसी तरह इस पूरे आलम के लिए अल्लाह ताला ने एक वक्त मुकर्रर कर दिया है कि इस पर भी एक मौत का वक्त आएगा जबकि हर चीज़ ख़त्म हो जाएगी। या आम इंसानों की मौत को मौत कहा जाता है, जिसे क़्यामत सुग़रा भी कह देते हैं, और पूरे आलम की इस मौत को कहा जाएगा क़्यामत, जिसे क़्यामत कुबरा कहा जाता है। अब उसके वक्त की तायीन वो तो कहीं नहीं मिलती, ज़्यादा से ज़्यादा इतना मिलता है कि जुमा के रोज़ क़्यामत कायम होगी। मुस्लिम शरीफ वगैरह की रिवायत में आता है कि जुमा के रोज़ क़्यामत कायम होगी, उसके अलावा वक्त की कोई तायीन नहीं मिलती। अलबत्ता इतना है कि उसके मुताल्लिक कुछ अलामात मिल जाती हैं कि क्या क्या अलामात हैं। जैसा कि एक हदीस में, जो हदीस जिब्राइल के नाम से मशहूर है, हज़रत जिब्राइल अलैहिस्सलाम हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम के पास हाजिर हुए, दो जानों बैठ कर मुअद्दबाना सवाल किया, और सवाल में मुख्तलिफ चीज़ें थी, उसमें से एक यह भी था कि क़्यामत कब आएगी। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, मल मसूल वानहा बेअला मिन असाइल, कि जिससे सवाल किया जा रहा है उसको साइल से ज़्यादा मालूम नहीं है, आपको भी पता नहीं, मुझे भी पता नहीं, क़्यामत का इल्म किसी को नहीं। تو جبرائیل علیہ الصلوۃ والسلام نے پھر یہ سوال کیا کہ اچھا فاخبرنی عن اماراتھا، اس کی کچھ علامتیں بتلا دیجئے۔ تو حضور صلی اللہ علیہ وسلم نے کچھ علامتیں بتلائیں، جن میں سے دو کا تذکرہ عام طور سے بخاری مسلم وغیرہ کی روایت میں آتا ہے۔ ایک ان تلد الامۃ ربتہا، ایک بڑی علامت یہ ہے کہ باندی اپنے آقا کو جنے گی۔ مطلب یہ ہے، جس کا ایک مطلب یہ بیان کیا گیا کہ ماں جو کہ ایک لحاظ سے ماں کا حق یہ ہے کہ ماں کی اطاعت کی جائے، لیکن ماں کا جو بچہ، جس ماں کا بچہ ہوگا، وہ بچہ اس طرح ماں کے ساتھ برتاؤ کرے گا گویا کہ وہ اس کی باندی ہے اور یہ آقا ہے، بچہ اس کا آقا ہے، گویا کہ جس کو اطاعت کرنی چاہیے تھی، جس کو تابع ہونا چاہیے تھا وہ مطبوع ہو جائے گا، اور جس کو مطبوع ہونا چاہیے تھا وہ تابع بن جائے گا، کہ بچہ ماں پر نگرانی کرے گا، حکومت کرے گا۔